नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी उत्तम पाण्डे र म श्रीया नेपाल। आज मिति 2079 साल जेठ 9 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष अष्टमी तिथि। तदनुसार सन् 2022 मे 23 तारीख, नेपाल सम्बत 1142। आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक प्रसंगमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। भरोसा युवामा, स्थानीय सरकारको नेतृत्व युवालाई दिनुपर्छ भन्ने मतदाताको मनोविज्ञान मत परिणाम मार्फत प्रस्तुत भएको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गत वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पर्सा जिल्ला कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका 21 वर्षीय वरिष्ठ वशिष्ठ कुमार निर्वाचित हुनुभएको छ। त्यस्तै सरलाई जिल्लाको रामनगर गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका 22 वर्षीय राजाबाबु यादव निर्वाचित हुनुभएको छ। भोजपुर साल्पा सिलिछो गाउँपालिका उपाध्यक्षमा 23 वर्षीय अस्मिता कुलुङ राई, स्याङ्जाको चापाकोट नगरपालिका उपप्रमुखमा 26 वर्षीय ईसा राणा र ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्षमा 26 वर्षीय अस्मिता थापा निर्वाचित हुनुभएको छ। उहाँहरू प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार 32 वर्षीय बालेन शाह र भरतपुर महानगरपालिकामा युवा नेत्री रेणु दाहालले अग्रता लिइरहँदा सोही रुझान देशभरि देखिएको छ। स्थानीय सरकारको नेतृत्व युवालाई दिनुपर्छ भन्ने मतदाताको मनोविज्ञान मत परिणाम मार्फत प्रस्तुत भएको छ। अहिले पनि जिल्ला प्रशासन कार्यालयमा राजधानी बनाउन युवाको लर्को लाग्दा ठूलो संख्यामा युवा जनप्रतिनिधि निर्वाचित हुनुभएको छ। यस आधारमा 40 लाख भन्दा धेरै युवा वैदेशिक रोजगारीमा रहँदा रेमिट्यान्स मार्फत आएको रकमलाई धेरै हदसम्म उत्पादन को क्षेत्रमा लगानी गरेर सदुपयोग गर्ने जिम्मेवारी पनि स्थानीय तहका युवा पदाधिकारीको काँधमा आएको छ। सम्पन्न निर्वाचनमा 7 प्रदेशका 753 मध्ये 560 जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय सरकार सञ्चालनको दायित्व युवामा आएको देखिएको हो। यस्तो भए पनि युवाको उमेरका सम्बन्धमा एकरूपता छैन। संयुक्त राष्ट्रसंघले युवा भनेर 15 25 वर्ष बीचको उमेर समूहका व्यक्तिलाई परिभाषित गरेको छ, जबकि नेपाल सरकारले 16 40 वर्षका बीचका मानिसलाई मानेको छ। कृषि क्षेत्रमा भने 50 वर्षसम्मका मानिसलाई युवा मानिन्छ, तर राजनीतिमा भने युवाको परिभाषा अन्यल छ। त्यसैले यस अध्ययनमा 50 वर्षसम्मलाई युवाका रूपमा हेरिएको छ। निर्वाचितमा 40 50 वर्षका समूहको बहुल्य छ। निर्वाचित हुनका लागि 21 वर्षको प्रवेश उमेरदेखिलाई गणना गर्दा युवाको अझ बढ़ी सहभागिता रहेको छ। भरोसा युवामा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। इटहरी उपमहानगरपालिका कामा कांग्रेस विजयी गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा छापेको छ। इटहरी उपमहानगरपालिकाको प्रमुख पद पहिलो पटक नेपाली कांग्रेसले जितेको छ। आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनका तर्फबाट प्रमुख पदमा कांग्रेसका उम्मेद्वार हेमकर्ण पौडेलले 33,049 मत ल्याएर विजय हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एम कुमार सुब्बाले 28,031 मत प्राप्त गर्नुभएको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। राजधानी दैनिकले अग्रपृष्ठमा दल प्रतीकको वितृष्णाको उपज, धरानको भविष्य अब स्वतन्त्रको हातमा शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रदेश एकको केन्द्रबिन्दुका रूपमा रहेको धरान उपमहानगरपालिकामा आफूले जित्ने दावी नेपाली कांग्रेस र एमालेका उम्मेद्वारले गरेका थिए। एमाले लाल किल्ला दावी गर्दै आएको धरानमा नेतृत्व स्थापित हुनेमा एमाले ढुक्क जस्तै थियो। कांग्रेस पनि गएको निर्वाचन उपनिर्वाचनमा आफूले जितेकाले आफ्नै पार्टीको नेतृत्व स्थापित हुनेमा ढुक्क जस्तै थियो। त्यस्तो त कांग्रेसलाई सत्तारूढ गठबन्धनको समेत साथ थियो, तर मतपेटिकामा खसेको मतले भने एमाले र कांग्रेस दुवैको दावीलाई गलत साबित गरिदिएको छ। कांग्रेस एमाले भाव नै नदिएका स्वतन्त्र उम्मेद्वार हर्कराज राई भारी मतका साथ विजयी हुनुभएको छ। निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार साम्पाङले 22,821 मत प्राप्त गरेर विजयको माला पहिरिँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राई 16,059 मत पाएर निकटतम प्रतिद्वन्दी हुनुभएको छ। एमालेकी मंजु भण्डारीले साम्पाङले पाएको मतभन्दा 8,000 कम 12,825 चित्त बुझाउनु परेको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यस्तै राजधानी दैनिकले नै अग्रपृष्ठमा हौसियो सत्ता गठबन्धन संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल शीर्षकमा खबर बनाएको छ। स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन्। उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ़ने तयारीमा छन्। 30 वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध 5 दल हौसिएका हुन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेलबारे समीक्षा भएको थियो। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा मिश्रित परिणाम कति सहज कति असहज शीर्षकमा खबर बनाएको छ भने अग्रपृष्ठमै हर्क अर्थात धरानका हर्ष सप्तकोशीको पानी ल्याउने प्रतिबद्धताले जिते कि धरानको प्यास मेटिएला त शीर्षकमा खबर छापेको छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्क राज राई हर्क साम्पाङ निर्वाचित हुनुभएको छ। सत्ता गठबन्धनबाट कांग्रेस उम्मेद्वार किशोर राई लगायत दलका प्रत्याशीलाई उहाँले पराजित गर्नुभएको हो। कांग्रेस एमाले नेताहरूको खराब प्रवृत्ति र दलहरूप्रति वितृष्णाका कारण धराने जनताले आफूलाई मत दिएको उहाँले बताउनुभयो। धरान उपमहानगरपालिकामा हुने गरेको भ्रष्टाचार नियन्त्रण गर्ने उहाँले बताउनुभयो। धरान बजारको व्यवस्थापन फोहोर व्यवस्थापन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सामुदायिक विद्यालयको सुधार पहिलो प्राथमिकतामा रहने उहाँको भनाई छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा दलका उम्मेद्वारमाथि बागी हावी शीर्षकमा खबर बनाएको छ। नेपाली कांग्रेसका नेता प्रहलाद कुमार छेत्री 12 गते महोत्तरीको बर्दिवास नगरपालिका प्रमुखमा उम्मेद्वारी दिन निर्वाचन अधिकृतको कार्यालय पुग्नुभयो। पार्टीले प्रमुखमा उम्मेद्वारी दिन दिएको पत्रसहित छेत्रीले उम्मेद्वारी मनोनयन पत्र दर्ता गराउनुभयो। तर छेत्रीसँगै पार्टीका अर्का नेता चिरञ्जीवी हमाल पनि त्यस्तै पत्रसहित मनोनयन दर्ता गराउन पुग्नुभयो। एउटै पार्टीका नाममा उस्तै पत्र लिएर दुईजना प्रमुख पदमा मनोनयन दर्ता गराउन पुगेपछि निर्वाचन आयोगको कार्यालय अलमलमा पर्यो। हमाल र छेत्री मध्ये कांग्रेसको आधिकारिक उम्मेद्वार को हो? केही समयपछि कांग्रेसको आधिकारिक उम्मेद्वार हमाल नै भएको जानकारी सहित पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरयुक्त पत्र बर्दिवास पुग्यो। हमालले पार्टीको आधिकारिक उम्मेद्वारका रूपमा मनोनयन दर्ता गराउनुभयो। छेत्री बागीका रूपमा प्रमुखमाको प्रतिस्पर्धामा उत्रिनुभयो। पार्टी निर्णय विरूद्ध बागी बनेर चुनावी मैदानमा उत्रिनेमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र छैनन्। प्रमुख प्रतिपक्षी एमाले सोही पार्टीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी लगायत दलका नेता कार्यकर्ता पनि छन्। जनमत एकातिर पार्टी निर्णय अर्कोतिर हुँदा भएको विद्रोह र त्यसको परिणामले पार्टीहरूलाई सोच्न बाध्य हुनु परेको छ। नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाल समाचार पत्रले 23,600 भन्दा बढ़ी जनप्रतिनिधि निर्वाचित शीर्षकमा खबर छापेको छ। अग्रपृष्ठमा स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रममा आइतबारसम्म देशभर 33,600 भन्दा बढ़ी जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। 753 स्थानीय तहमा गरी 35,221 पदका लागि भएको निर्वाचनमा प्रमुख अध्यक्ष उपाध्यक्ष उपप्रमुख वडाध्यक्ष महिला सदस्य दलित महिला सदस्य र सदस्यका लागि 1,45,011 जनाले उम्मेद्वारी दिनुभएको थियो। निर्वाचन आयोगको आइतबार साँझसम्मको मतपरिणामको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढ़ी नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन्। 33,600 भन्दा बढ़ी जनप्रतिनिधि निर्वाचित नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। निर्वाचनको प्रसंगपछि अब फरक प्रसंग। दुःख थप्दै दुई दिने विदा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। इन्धन खपत घटाउने नाममा सातामा दुई दिन विदा दिने सरकारी निर्णयले आर्थिक गतिविधि झनसुस्त बनाएको छ भने सार्वजनिक सेवा अस्तव्यस्त भएको छ। कर्मचारी पनि शुक्रबार दिउँसै हिँड्ने र सोमबार ढिलो गरी आउने भएकाले सरकारी सेवा झन बिग्रिएपछि शुरू भएको दोस्रो सातामा नै पुनरावलोकनका लागि सरकारमाथि दबाव परेको छ। साताको पाँच दिन मात्र सार्वजनिक सेवा दिने सरकारी निर्णयले सबैभन्दा नकारात्मक प्रभाव स्वास्थ्य क्षेत्रमा परेको छ। धेरै जसो सरकारी अस्पतालमा आइतबार अपरेशन राखिएको हुन्थ्यो तर अहिले आइतबार ओपीडी समेत बन्द गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा शुक्रबार भएको छलफलमा स्वास्थ्य क्षेत्र सुसञ्चालन गर्नुपर्ने विषय उठेको थियो तर अन्य कार्यालयमा कर्मचारीलाई आइतबार विदा दिने भएपछि स्वास्थ्य क्षेत्रमा कर्मचारीलाई सोही दिन सेवामा बोलाउँदा उल्टै भत्ता दिनुपर्ने भएको छ। यसले सार्वजनिक खर्च झन बढ़ने देखिएको छ। मन्त्री परिषद कार्यालयका एक अधिकारीले भने दुःख थप्दै दुई दिने विदा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले नै अग्रपृष्ठमा पेट्रोलमा 11 महिनामा 78 रूपियाँ वृद्धि शीर्षकमा खबर बनाएको छ। भारतले कर एक्साइज ड्यूटी कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल डिजेल र मट्टीतेलमा प्रति लिटर 10 रूपियाँ बढ़ाइएको छ। अब पेट्रोलको मूल्य प्रति लिटर 180 रूपियाँ, डिजेल र मट्टीतेलको मूल्य 163 रूपियाँ पर्ने भएको छ। खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 200 बढ़ाएर 1800 रूपियाँ पुर्याइएको छ। इन्धनमा यो मूल्य अहिलेसम्मकै उच्च हो। गत वर्ष असार अन्तिमतिर पेट्रोल प्रति लिटर 102, डिजेल र मट्टीतेल 88, ग्यास प्रति सिलिण्डर 1375 रूपियाँ पाइन्थ्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेपछि भारत सरकारले कर कटौती गर्दै शनिबार पेट्रोल प्रति लिटर 9.50 रूपियाँ र डिजेल 7 रूपियाँले सस्तो बनाएको छ। ग्यासमा पनि प्रति सिलिण्डर 200 रूपियाँ छूट दिएको छ। भारतमा मार्च 22 पछि लगातार इन्धनको मूल्य वृद्धि हुँदै आएको छ। नेपालमा भने इन्धनमा 10 रूपियाँका दरले मूल्य वृद्धि गरेको एक सातामै उही दरमा फेरि भाव बढ़ाइएको छ। सरकारले स्थानीय निर्वाचन सकिएको भोलिपल्टै वैशाख 31 इन्धनको मूल्य बढ़ाएको हो। इण्डियन आयल कर्पोरेशन आयोसीले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मूल्य अचाकले बढ़ेको जनाउँदै नेपाल आयल निगमले आइतबार राति 12 बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो। पेट्रोलमा 11 महिनामा 78 रूपियाँ वृद्धि कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सरकारको नीति तथा कार्यक्रमबारे छलफल गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सत्तारूढ़ पाँच दलका शीर्ष नेताहरूको बैठकमा दोस्रो दिन पनि सरकारले वर्षे अधिवेशनमा प्रस्तुत गर्न लागि नीति तथा कार्यक्रममा छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलका शीर्ष नेताको उपस्थितिमा आइतबार सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाली जानकारी दिनुभयो। सरकारले छलफलका लागि तयार पारेको नीति तथा कार्यक्रमको मस्यौदामा पाँच दलीय गठबन्धनबाट दलीय आधारमा छलफल तथा सुझाव दिने काम भएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, हामी छलफलमै छौं, सुझाव आउँदैछन्, दलीय सुझावपछि सरकारले त्यसलाई अन्तिम रूप दिनेछ गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा तलब बढ़ाउने तयारी शीर्षकमा खबर बनाएको छ। सरकारले सरकारी कर्मचारीको तलब बढ़ाउने भएको छ। आगामी साउन 1 गतेदेखि लागू हुने गरी सरकारले तलब बढ़ाउने तयारी गरेको हो। अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2079-80 बजेट मार्फत कर्मचारीको तलब बढ़ाउने तयारी भइरहेको छ। यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढ़िरहेको छ। पछिल्लो समय महँगी निकै बढ़ेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढ़ेका कारण मन्त्रालयले कर्मचारीको तलब बढ़ाउन लागेको हो। मन्त्रालयका अनुसार 2000 रूपियाँ नघट्ने गरी तलब बढ़ाउने तयारी रहेको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। तिब्बती शरणार्थीको अधिकारमा अमेरिकी चासो, यो खबर अन्नपूर्ण पोस्टले छापेको हो। अमेरिकी उपविदेश मन्त्री उजरा जियाले आइतबार प्रधानमन्त्री शेरबहादुर देववासँग भेट गर्नुभएको छ। त्यस क्रममा तिब्बती शरणार्थीलाई कार्ड वितरणबारे छलफल भएको स्रोतले बताएको छ। उपविदेश मन्त्री जिया शनिबार मात्रै शरणार्थी शिविर पुग्नु भएको थियो। त्यसअघि उहाँ भारतमा तिब्बती धर्मगुरू दलाई लामासँग भेट गरी नेपाल आइपुग्नु भएको हो। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। बलात्कार घटनामा हदम्याद हटाउन बढ़दै दबाव, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। मुलुकी फौजदारी संहिता मा भएको बलात्कारको हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग गर्दै सड़कदेखि सदनसम्म आवाज उठेका छन्। बलात्कृतले एक वर्षभित्र उजुरी दिनुपर्ने संहिताको कानूनी व्यवस्थाले काम नगरेको भन्दै हदम्याद हटाउन दबाव बढ़ेको हो। हालै एक युवतीले 8 वर्ष अघि आफू किशोर अवस्थामा हुँदा बलात्कृत भएको घटना सार्वजनिक गरेपछि उजुरी र अनुसन्धानको हदम्यादको कानूनी व्यवस्था सच्याउन सरकारमाथि चौतर्फी दबाव परेको छ। ती युवतीले आफू 16 वर्षकी हुँदा भएको यौन शोषण विरूद्ध हदम्यादकै कारण उजुरी दिन नपाउने भएपछि हदम्यादको व्यवस्था हटाउन आवाज उठेको हो। बलात्कार घटनामा हदम्याद हटाउन बढ़दै दबाव, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यता महिला हिंसा विरूद्धको अभियानमा पुरूष ऐक्यबद्धता कमजोर शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। सुन्दरी प्रतियोगितामा सहभागी 16 वर्षीय किशोरीमाथि 8 वर्ष अघि भएको यो हिंसा विरूद्धको अभियानमा अधिकार कर्मी महिलाका साथ पुरूषको उपस्थित कमजोर देखिएको छ। सामाजिक सञ्जालदेखि मूलधारका संचार माध्यममा प्रकाशित प्रसारित तस्विरले पुरूषको कमजोर सहभागिता प्रमाणित गरेको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले हावाहुरीको जोखिम न्यूनीकरण शीर्षकमा सम्पादकीय बनाएको छ। मुलुकको केन्द्रीय सचिवालय थलो सिंहदरबार परिसरमा रूखको हाँगा नछिमोलिएसँगै कारण हाँगा भाँचिएर टाउकोमा लागेर एक सरकारी कर्मचारीको निधन समेत भयो। रूखको उपयुक्त तवरले संरक्षण वा व्यवस्थापन हुन सकेको भए हाँगा भाँचिएरै कर्मचारीको ज्यान गुम्दैन थियो होला। संरक्षण तथा व्यवस्थापन हुन नसकेका यस्ता रूख वृक्षहरू राजधानी क्षेत्रमा मात्रै संयौँ छन् जुन हावाहुरी चलिरहने यो समयमा सबैका लागि खतराका रूप देखिएका छन्। सरकार, वन मन्त्रालय, गृह मन्त्रालय वा महानगरले आपसी समन्वयमा यी रूख वृक्षको संरक्षण तथा व्यवस्थापनका सम्बन्धमा उपयुक्त नीति नियम तर्जुमा एवं कार्यान्वयनका दिशामा लगेर मानवीय एवं भौतिक क्षति हुन नदिन प्रयास गर्नु ढिलाइ भइसकेको छ। हावाहुरीको जोखिम न्यूनीकरण शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। नेपाल समाचार पत्रले स्थानीय सरकार प्रति विश्वास शीर्षकमा सम्पादकीय छापेको छ। नवनिर्वाचित जनप्रतिनिधिहरूले जनताको चाहना र भावना अनुसार काम गरेर देखाउनुपर्ने अभिभारा रहेको छ। नागरिकले जसरी विश्वास गरेका छन् त्यसै गरी जनताको विकासप्रतिको आकांक्षालाई पूरा गर्नतर्फ ध्यान दिनुपर्छ। नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। यता राजधानी दैनिकमा विनम्रतापूर्वक आत्मसमीक्षा गर शीर्षकमा सम्पादकीय छापिएको छ भने कान्तिपुर दैनिकमा पाठ्य पुस्तकमा सधैँ कुनै न कुनै बहाना शीर्षकमा सम्पादकीय छापिएको छ। विद्यार्थीका लागि समयमै पाठ्य पुस्तक प्रकाशित गर्नु एउटा नियमित अनिवार्य कार्य हो। भैपरी रूपमा कुनै अड़चन आइलागे पनि शैक्षिक पात्रमा फरक नपर्ने गरी केन्द्रले काम गर्नुपर्छ। वर्षै पछि कुनै न कुनै वाहना र मुद्रकदेखि वितरकसम्मको आआफ्नै जुंगाको लड़ाईका मारमा विद्यार्थीहरूको शैक्षिक भविष्य पर्नु हुँदैन। जिम्मेवार पदाधिकारीमाथि सजाय पुरस्कारको व्यवस्था नभएकैले यो हदको लापरवाही दोहोरिँदै आएको हो। पाठ्य पुस्तकमा सधैँ कुनै न कुनै वाहना कान्तिपुर दैनिकले सम्पादकीयमा उठाएको छ। नागरिक दैनिकमा पीड़ितलाई न्याय शीर्षकमा सम्पादकीय छापिएको छ। पीड़ितले न्याय पाउने प्रक्रिया टाढ़िँदै गयो भने स्वाभाविक रूपमा त्यसले समाजमा दण्डहीनता मात्र बढ़ाउँदैन, खराब काम गर्नेले अझ प्रोत्साहित हुने मौका पाउँछ। सकेसम्म यस्ता घटना नहुने र भइहाले पनि सजिलै कानूनको दायरामा आउन सक्ने परिपाटी मुलुकमा विकास गर्नुपर्ने देखिएको छ। नागरिक दैनिकमा सम्पादकीय छापिएको छ। कारोबार दैनिकमा कृषि बजेट बढ़दा पनि खाद्यान्न आयात रोकिएन शीर्षकमा सम्पादकीय छापिएको छ। कृषि प्रधान देश नेपालबाट हरेक वर्ष कृषिजन्य वस्तु आयातका लागि ठूलो परिणाममा रकम विदेशिँदै गएको छ। कारोबार दैनिकमा सम्पादकीय छापिएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। फोहोरले भरियो राजधानी, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। पसल नजिकै फोहोरको थुप्रो छ, पानी परेकाले दुर्गन्धले वातावरण प्रदूषित छ, व्यापारीहरू तरकारी बेच्दैछन्, कोही मकै पोल्दैछन्, ग्राहकहरू नाक थुन्दै सामान किनेर हतार हतार निस्किन्छन्। कलंकीको कालीमाटी सड़कमा थुप्रिएको फोहोर नउठेको हप्तौं भयो। फोहोरको दुर्गन्धले व्यापारीदेखि सर्वसाधारणले शास्ति भोगेको हप्तौं भयो। रवि भवनका प्रकाश छेत्री फोहोरका कारण घर बाहिर निस्कनै मन नलाग्ने बताउँछन्। फोहोरकै कारण साँझ पख कलंकी मन्दिरमा हुने भजन कीर्तन सुन्न जान छाडेको उनले बताए। सबैलाई राजनीति लागेको छ, सड़कको फोहोर कसले उठाउने उनले आक्रोश पोखे। बर्खाले फोहोर बगाउँदा हैजा फैलिने हो कि भन्ने चिन्ता छ। कुलेश्वरको हनुमान मन्दिर होस् कि कालीमाटी चोक, नागपोखरी परिसर भनौं वा प्रज्ञा प्रतिष्ठानबाट दरबार मार्ग निस्किने गल्ली, जताततै फोहोरका डंगुर छन्। केही दिन यताको बर्खाले तिनै डंगुरबाट फोहोर बगाएर सड़क हिलाम्मे र दुर्गन्धित बनाएको छ। फोहोरले भरियो राजधानी, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। रूस युक्रेन युद्धले संसारभर खाद्य संकट, करोड़ौं भोकमरीमा। नेपालमा वार्षिक 6 लाख मेट्रिक टन खाद्यान्न अपुग, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। विभिन्न मुलुकले खाद्यान्नमा लगाइरहेको निर्यात प्रतिबन्ध तथा खाद्य वस्तुमा भइरहेको उच्च मूल्य वृद्धिका कारण खाद्य जोखिममा परेका मानिसको संख्या 44 करोड़बाट बढ़ेर 1 अर्ब 60 करोड़ पुगेको अनुमान छ। यसमध्ये पनि 25 करोड़ मानिस भोकमरीको भीरमै पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था द इकोनोमिस्टले लेखेको छ। युद्ध लम्बिएर रसिया युक्रेनबाट हुने खाद्य आपूर्ति अवरूद्ध कायम रहने हो भने बजारमा खाद्य वस्तुको अभाव र उच्च मूल्य वृद्धिका कारण थप करोड़ौं मानिस गरीबीमा धकेलिनुका साथै भोकमरीमा पर्ने जोखिम बढ़ेको छ। जारी संकटले खाद्य अभावलाई चर्को रूपले बढ़ाउने त छँदैछ। राजनैतिक अस्थिरता, पोषण अभावका कारण बालबालिकाको शारीरिक एवं मानसिक विकास समेतलाई अवरूद्ध गरेर संकटको आयामलाई विस्तार गर्ने चिन्ता थपिएको छ, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। र प्राविधिक रूपमा समस्या हुँदै तोकिएको समयमा सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारी साधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको यातायात विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो। कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डेलाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।